اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے سورت فاتر کا آغاز کریں گے. بہت ہی خوبصورت سورت ہے. چند باتیں سورت کی, پھر سبق کی, اور اس کے بعد پھر آج کی آیتیں. سورت کا نام فاتر, اللہ کے نام خالق کے مثل ہے. پہلی ہی آیت میں یہ لفظ ہے, اللہ تعالیٰ کے نام پر یہ سورت ہے. پوری سورت اللہ تعالیٰ کی شاہکار نمونہ ہے. اس کو پڑھتے وقت آپ کو سورت نحل یاد آنی چاہیے. اللہ کی نعمتیں, قدرتیں, دنیا کا ٹور, ایسے لگتا ہے کہ آپ کسی ہلکی سی چلتی ہوئی ٹرین پہ بیٹھے ہوئے ہیں اور جس کے شیشے دروازے بھی کھلے ہیں اور سامنے آپ کے منظر بدلتے جاتے ہیں. کبھی پہاڑوں میں سے گزرتے ہیں تو کبھی دریاؤں میں سے گزرتے ہیں. اور فصیح فی الارضی کی صورت میں اللہ تعالیٰ ہمیں اس کلاس روم میں بٹھا کر اس کائنات کی سیر کرواتے ہیں. اس صورت کا دوسرا نام صورت الملائکہ بھی ہے. ایجپشن اسکرپٹس اگر آپ دیکھیں تو اس میں اس کو الملائکہ کہتے ہیں. کیوں؟ یہ بھی نام اسی پہلی آیت میں ہی آتا ہے. دوسری بات ہے کہ اس صورت میں ایمان بالملائکہ پہ بہت بات ہے, اور فرشتوں نے جو ملائکہ کو اللہ کی بیٹیاں بنا دیا تھا وہ بھی بات ہے. اگر اس کا زمانہ نزول دیکھیں تو مکہ کا درمیانی دور ہے کہ جب مخالفت شدت اختیار کر چکی تھی اور اللہ کے نبی کی دعوت کو کچلنے کے لیے بری بری سازشیں ہو رہی تھیں. اور اس سورت کا اگر آپ مضمون دیکھیں نا تو توحید کی دعوت کے مقابلے میں لوگ کیا کرتے ہیں. کل کے مکہ والوں کی یہ کہانیاں بتا کر ہم سب کو تسلیاں دیں کہ یہ جو کچھ کرتے ہیں ان کو کرنے دو, ان کا بگڑے گا تمہارا کچھ نہیں بگڑے گا. اور ساتھ ہی ساتھ نبی کی مخالفت کرنے والوں کو کائنات کی آیات دکھائی گئیں کہ اس محمد صلی اللہ علیہ وسلم کی زبان سے قرآن کی آیتیں نہیں مان رہے تو کائنات کی آیتوں کو جھٹلا کر تو دکھاؤ. پھر اس صورت میں تقابل ہے بہت خوبصورت طریقے سے. روشنی اور اندھیرا اور دھوپ اور چھاؤں اور اس طرح کی چیزیں, اور ان ساری مثالوں سے کفر اور شرک مراد ہے کہ ایک کافر کی زندگی اور ایک مومن کی زندگی ایک جیسی نہیں ہو سکتی, اور اس کے اپوزٹ بھی ہے. پھر اس صورت میں بار بار آپ کو دکھے گا کہ نبی صلی اللہ علیہ وسلم کو تسلیاں دی جا رہی ہیں کہ جب آپ نصیحت کا پوری طرح ادا کر رہے ہیں پھر یہ لوگ نہیں مان رہے تو آپ کے اوپر کوئی ذمہ داری نہیں ہے. اور اسی کے اندر ہمیں پتہ چلے گا کہ سچے عالم کی کیا تعریف ہے. انشاءاللہ آج ہی پڑھیں گے اور دعا کریں گے کہ اللہ ہمیں عالم بنا دے. اب چلتے ہیں آج کے سبق کے اوپر. انشاءاللہ اس سے آگے جا کر ہم کوشش کرتے جائیں گے کہ ایک ایک سورت کو ایک ایک سٹرچ میں پڑھیں. کیوں کہ اب جو صورتیں آگے شروع ہو رہی ہیں, بلکہ تھوڑے سے اور دو سپارے گزر جائیں گے 26 میں 27, اس کے بعد پوری صورت کا تھیم ہوتا ہے. تو آدھی بات آج پڑھنی, آدھی بات کل پڑھنا, اس سے بعض دفعہ بات سمجھ نہیں آتی ہے. اس سبق میں ہم دیکھیں گے کہ فاتر کا کیا معنی ہے. اللہ تعالیٰ نے اس کائنات میں ہمارے لیے کیا کچھ بنایا. جب اللہ اپنی رحمت روک لے تو دنیا کی کوئی طاقت وہ رحمت ہمیں دے نہیں سکتی. اس سے کیا مراد ہے؟ رزق آسمان و زمین سے اللہ دیتا ہے, پھر انسان کہاں بہک جاتے ہیں؟ پھر شیطان کیسے دھوکے باز ہے اور ہم اس کے دھوکوں سے کیسے بچ سکیں؟ نبی کی حسرت کیا تھی لوگوں کو ہدایت کی طرف بلاتے ہوئے؟ عزت کس کو ملے گی؟ اور کلمہ طیبہ کو اوپر چڑھانے والی کیا چیز ہے؟ مادہ کے پیٹ میں کیا ہے اور کیا کم یا زیادہ ہوتا ہے؟ اس سے کیا مراد ہے؟ گہنے کیسے بنتے ہیں, یعنی پرلز؟ اللہ نے سمندروں کی تہوں میں کیا کچھ چھپا کے رکھا ہے؟ کسی کو پکارے اور وہ آگے سے جواب نہ دے, اس سے کیا مراد ہے؟ اے لوگو تم فقیر ہو, اس سے کیا مراد ہے؟ یعنی ہم اللہ کی کس حد تک محتاج ہیں؟ قیامت کے دن کیسے بوجھ سے لدا ہوا شخص دوسروں کو مدد کے لیے پکارے گا لیکن کوئی اس کی مدد نہیں کرے گا؟ نبی اور آج کے دور میں دین والے کن صفات کے حاملین کو डरा सकते हैं। यानी यहाँ हम लिस्ट पढ़ेंगे कि सिर्फ वही लोग डरेंगे जिनमें वो खूबियाँ होंगी। और इसी तरह फिर हम देखेंगे कि अल्लाह ताला की पकड़ कैसे आती है। दुआ करते हैं कि हम इन आयतों का हक अदा करें। देखने में बहुत सिंपल सूरतें हैं लेकिन मानी और मफहूम के साथ भरी पड़ी हैं। शुरू करेंगे आयत के साथ, أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله فاطر السماوات والأرض ساری تعریفیں اور سارے شکر اس کے لیے جو آسمان و زمین کو پیدا کرنے والا ہے۔ پیچھے بات ہو گئی تھی پچھلی سورت کے شروع میں کہ الحمد سے شروع ہونے والی سورتوں میں سے یہ بھی ایک سورت ہے۔ شکر سے سورت شروع ہو تو اس میں اللہ کی کائنات کا تذکرہ بہت ہوتا ہے۔ آپ پچھلی سورتوں میں بھی اس کو ڈال کے دیکھ لیجئے۔ تو الحمد کیا ہے؟ دل کی گہرائی سے اللہ کا شکریہ ادا کرنا۔ سوال پیدا تھا کہ فاطر کیا ہے، تو سمجھ لیجئے فاطر فاطر سے فاطیرا، عدم کے پردے کو چاک کر کے کسی چیز کو وجود بخشنے والا، یعنی ایسی جگہ سے چیزوں کو نکالنے والا جہاں سے عموماً کوئی چیز نہیں نکلتی۔ آپ نے یہ چیز شروع سے دیکھی ہوگی کہ فا سے شروع ہونے والے جو عربی کے لفظ ہیں نا، اس میں توڑنے، چاک کرنے اور پھاڑنے کا مفہوم آتا ہے۔ مثلاً فطر، فلق، فرط، فلاح، فتح، فصل، فطر۔ فطرۃ الوحی کہتے ہیں نا اس وقت کو جس کے دوران وحی رک گئی تھی اور نہیں آتی تھی۔ اچھا، میں جب کبھی بھی عرب ملکوں میں جائیں تو وہاں ایک لفظ سنتی تھی تو میں بہت حیران ہوتی تھی کہ اس کو کیوں کہتے ہیں۔ ناشتے کو عربی زبان میں یا جو آج کی اسپوکن عربک ہے اس کے اندر فطور کہتے ہیں، فطور کھانا، یعنی کیا؟ تو اس میں بھی کیا ہوتا ہے، پوری رات کے آپ بھوکے ہوتے ہیں اور ایک قسم کا آپ اپنے پیٹ کو بھرتے ہیں۔ حضرت ابن عباس فرماتے ہیں کہ فاطر کے معنی بالکل ٹھیک میں نے ایک عربی کی زبان سے سیکھے۔ آپ کہتے ہیں نا کہ عرب ڈکشنری کے اندر جو معنی ہوتے ہیں نا وہ بہت بات کے معنی کے قریب ہوتے ہیں، اور عربی دیہاتوں میں رہنے والے بڑی فصیح عربی بولتے تھے۔ تو کہتے ہیں کہ مجھے کیسے پتا چلا، وہ اپنے ایک ساتھی عربی سے جھگڑتا ہوا آیا، ایک کنویں کے بارے میں ان کا اختلاف تھا، یعنی وہ کہتا تھا میرا، وہ کہتا میرا، کچھ اس طرح کی بات ہے۔ تو عربی نے کہا انا فطرتھا، یعنی میں نے اس کو پہلی بار بنایا تھا تو یہ میرا ہے۔ تو کہتے ہیں پھر مجھے پتا چلا کہ فاطر وہ ذات ہے جو بغیر کسی نمونے کے پہلی دفعہ اس کائنات کو بنانے والا ہے، بغیر کسی رول ماڈل کے، کسی اور چیز کے۔ اسی طرح امام دحاق کہتے ہیں فاطر کے معنی خالق ہے، اور اللہ تعالیٰ نے یہ سب کچھ پیدا کیا۔ پھر اسی طرح آپ دیکھیے کہ اللہ سبحانہ تعالیٰ کی یہ صفت اس نے ہمارے سامنے رکھی جس سے ہمیں اس بارے میں غور و فکر کا موقع ملتا ہے کہ آج لوگ دنیا والوں کی بنائی ہوئی چیزوں سے مسحور ہوتے ہیں، ان کو دیکھتے ہیں، لیکن اللہ کی اس کائنات کو دیکھیں تو اس کا تو کوئی ماڈل نہیں۔ دنیا میں آپ کوئی بھی چیز دیکھیں وہ کسی چیز کی پیروڈی ہے، لیکن اللہ کی ذات نے جو بنایا اس کا کوئی نہیں۔ تو لہٰذا ساری بات کا خلاصہ فاطر کیا ہے؟ مختار، میم خا تا را عین، اختراع کرنے والا، پہلے پہل ایجاد کرنے والا۔ اس لیے بعض لوگ اس کو موجد بھی کہہ دیتے ہیں، لیکن اس میں معنی کیا آ رہا ہے؟ بغیر ماڈل کے کوئی چیز بنانے والا۔ چلیے، اس میں تمہیں کبھی بھی شک نہیں تھا، پہلے بھی نہیں تھا اور انشاءاللہ آگے بھی نہیں ہوگا۔ اگلی صفت پہ چلتے ہیں، جائل الملائکتی رسولن، بنانے والا فرشتوں کو رسول، پیامبر، اللہ کے نبیوں کے اور اللہ کے بیچ میں ایک وسیلہ، رسول پیغام لے کر آتے ہیں۔ کیسے ہوتے ہیں وہ فرشتے؟ اولی اجنحا، پروں والے، جناح کہتے ہیں پر کو، تو اجنحا اس کی جمع، جنح کہتے ہیں جھکنے کو، جناح بھی گناہ، گناہ کا لفظ، کیونکہ گناہ کی طرف انسان کا جھکاؤ ہے۔ تو سوال پیدا ہوتا ہے کہ پر کو جنح کیوں کہتے ہیں؟ جب پرندہ اڑتا ہے نا تو وہ یوں پر جھکاتا ہے، کبھی آپ جہاز کو بھی دیکھ کے اڑتے ہوئے یوں آڑا ہوتا ہے، اس کیفیت کی وجہ سے یہ لفظ اجنحا ہے۔ कैसे होते हैं वो फरिश्ते, कितने हैं उनके पर, मसना वसुला सवरुबा, दो दो, तीन तीन और चार चार, यानी फरिश्ते मुख्तलिफ किस्म के हैं, हम उनके बारे में नहीं जानते। यूं मैनूना बिल गईब की जो पहले दिन हमने तस्दीक की थी उसमें फरिश्ते भी आते हैं, लेकिन हमें हदीस से ही पता चलता है कि मुख्तलिफ फरिश्ते मुख्तलिफ कामों पर मुकर्रर हैं, और इसी वजह से सूरत को सूरत अल-मलाइका भी कहते हैं। मसलन जिब्राइल हैं तो वही लाने का काम करते हैं, इंसानों के अंदर रूह डालते हैं, मिकाइल हैं तो बारिश लेकर आते हैं, इसराफील सूर फूंकेंगे, मलकुल मौत जो हैं वो इंसान की जान निकालते हैं। तो मुख्तलिफ फरिश्तों के जो काम हैं उसकी वजह से उनकी चीज़ें समझ आती हैं। अब वो कैसी है, क्या उसकी मिसाल है, हम नहीं समझते, सिर्फ इतना समझ लीजिए कि जैसे जहाज़ है ना, कोई छोटा जहाज़ होता है कोई बड़ा होता है, किसी जहाज़ में दो इंजन होते हैं किसी में चार होते हैं, तो जिससे जो काम लेना था अल्लाह ने उनको वैसा बना दिया। बल्कि यजीदु फिल खल्की मा यशा, अल्लाह इजाफा करता रहता है तखलीक में जो वो चाहता है, क्योंकि इन्नल्लाह अला कुल्ली शयइन कदीर, अल्लाह ताला हर चीज़ पर कादिर है। आज भी हम देखिए कि साइंस की तरक्की हमें ये बात बता रही है कि तखलीक का सिलसिला जारी और सारी है, मुसलसल नए नए सितारे वजूद में आ रहे हैं, नई कहकशाएँ बन रही हैं। लामा इकबाल का एक शेर भी है ना कि ये कायनात अभी ना तमाम है शायद, कहते हैं ये कायनात अभी पूरी नहीं बनी, क्या रही है दमा दम सदाए कुन फयकुन, कि अभी भी अल्लाह ताला कुन की सदा से दुनिया में मुख्तलिफ चीज़ें ला रहे हैं। तो जो आज है ज़रूरी नहीं कि सब कुछ हमें पता चल गया, लेकिन अल्लाह ताला ने इनको रखा। असल में इधर मुशरिकीन के अकीदे पे चोट है कि जिन फरिश्तों को तुम अल्लाह की बेटियाँ बनाए हुए हो और उनको देवियां बना के उनको पूजते हो, उनकी हैसियत अल्लाह के हाँ एक खादिम और फरमाबरदार इंसान से ज़्यादा नहीं है। दुनिया का कोई बादशाह उसके खादिम है, वो उसके हुक्म की तावील में दौड़े फिरते हैं, क्या तुम उनको बादशाह के बेटे और बेटियां कह सकते हो? तो दुनिया का एक बादशाह अपने कारिंदों के बारे में ये नहीं सुन सकता, तो तुम अल्लाह ताला के बारे में क्या सोच सकते हो? अब यहाँ फरिश्तों के जो परों की बात है ना, तो आप देख सकते हैं कि चूंकि इंसानों में बाजू जो होते हैं ना, परिंदों में आगे पर होते हैं, अब इसे आप ये नहीं सोच सकते कि फरिश्ते भी बिल्कुल इसी तरह के, हम अपने इमेजिनेशन से कुछ भी लगा दें, लेकिन उनका काम किसी और तरह से। इब्ने मसूद की एक रिवायत है, अल्लाह के नबी सल्लम ने जिब्राइल को एक मरतबा इस शक्ल में देखा कि इनके 600 बाजू थे, ये बुखारी मुस्लिम और तिर्मिजी की रिवायत है। हज़रत आयशा फरमाती हैं कि अल्लाह के नबी ने जिब्राइल को दो मर्तबा इनकी असली शक्ल में देखा, इनके 600 बाजू थे और वो पूरे उफक पर छाए हुए थे, ये तिर्मिजी की रिवायत है। तो आप सोचिए, और ये भी एक रिवायत में आता है कि उस दिन सिर्फ दो ही पर खुले हुए थे, तो अगर पूरे खुल जाते तो पूरे आसमान पर जिब्राइल आ जाते ना। तो लिहाजा इंसान अल्लाह की कुदरत को महसूस करें, छोटा सा एक जहाज़ बनाकर हम इतना सा फख्र करने लग जाएँ, और अल्लाह की ज़ात जो इतना कुछ करे, फिर उसके लिए तुम्हारा क्या हक है? अब मुझे और आपको फरिश्तों से क्या दिलचस्पी? हम कहते हैं ठीक है, मान लिया जी है, हमारा इस पर ईमान है, हम इस पर कोई शक नहीं करते, लेकिन अल्लाह कहते हैं ज़रा सोचो, तुम्हें फरिश्तों से तो शायद कुछ लेना देना ना हो, लेकिन फरिश्तों को पैदा करने वाली ज़ात वो कितनी बड़ी है, उसके साथ ज़रा अपने ताल्लुक को महसूस करो, तो फिर अगली बात को सुन लो। असल में ये जो आयत है ना, ये अगली बात बताने के लिए एक तमहीद की सूरत में आई कि वो ज़ात इतनी बड़ी है कि मा यफ्तहिल्लाहु लिन्नासि मिर रहमा, जो रहमत का दरवाज़ा भी अल्लाह लोगों के लिए खोल दे, मा मैंने जो यफ्तहि खोल दे अल्लाहु अल्लाह लिन्नासी लोगों के लिए, मिर रहमतिन कोई रहमत थोड़ी सी भी छोटी सी भी, फला मुमसिक लहा, तो उसे कोई बंद करने वाला नहीं है। सुभान अल्लाह, तुम लोगों से डरते हो, लोगों की न्याजमंदियां करते हो, अल्लाह के न्याजमंद हो जाओ, तुम्हें अल्लाह कोई खैर देना चाहे कोई रोक नहीं सकता। अगर इस आयत को टैक्स के एतबार से देखें ना, तो यहाँ रहमत से मुराद नबूवत है, जिस नबूवत को मक्का वाले नहीं मान रहे थे। अल्लाह ताला ने इंसानियत की हिदायत के लिए वही का जो सिलसिला शुरू किया, ये अल्लाह की रहमत का बड़ा मज़र है। इसीलिए सूरत अल-अंबिया में हम पढ़ चुके 107 आयत में नबी सल्लम के बारे में अल्लाह ताला ने फरमाया, वमा अरसलनाका इल्ला रहमतल लिल आलमीन, हमने आपको रहमतल लिल आलमीन बनाकर भेजा। तो बनी नौ इंसान चूंकि एक बहुत बड़े इम्तिहान में है, हम सब इम्तिहान में है ना, तो जब किसी के इम्तिहान होने वाले होते हैं ना, तो फिर अल्लाह ताला कोई ना कोई एग्जामिनर भेजते हैं, कोई टीचर्स होते हैं जो सिखाते हैं। तो अल्लाह ने नबियों की सूरत में हमारे ऊपर एक रहमत भेजी कि हमें उन्होंने इस इम्तिहान में पेश आने वाले सवालात का जवाब सिखाया। और अगर आप गौर से देखें ना, तो रसूल की जो शख्सियत और सीरत होती है ना, वो बजाते खुद अल्लाह की एक निशानी होती है। उनकी पूरी जिंदगी हमारे सामने एक निशानी होती है। किस तरह चलते फिरते वो अपनी जिंदगी से रोल मॉडल बनकर हमें दिखाते हैं, किस तरह वो इतने नामुमकिन हालात में भी अल्लाह के दीन का काम करते रहते हैं। आम लोगों जैसे अगर रसूल भी होते तो दीन का काम कभी बुरा ना होता। कोई मजबूरियों की वजह से कहीं बैठा होता, कोई किसी परेशानी में होता, कोई किसी उजर के साथ होता, और अल्लाह की मखलूक इसी तरह प्यासी बैठी रहती। इसलिए अल्लाह ताला कहते हैं कि वमा युमसिक, और जिसे वो रोक ले, फला मुरसिला लहू मिन बादिही, तो इसे जारी करने वाला कोई इसके बाद नहीं है। अब इसका ऑपोजिट है, जब अल्लाह अपनी हिकमत से और अपनी मशीयत से नबूवत का दरवाजा बंद फरमा देगा, तो इसको कोई खोलेगा नहीं। खत्म नबूवत की अलामत है एक बात तो, कोई रसूल आपके बाद नहीं आएगा, कोई नबी नहीं आएगा। जितने भी झूठे नबी आए, दावेदार थे, वो सब झूठे थे। अल्लाह ने नबूवत का दरवाजा बंद कर दिया। एक तो इसका सादा मानी यह है, क्यों करती है? इसलिए कि वाहू अल अजीजुल हकीम, वो गालिब भी और हिकमत वाला भी है। ये तो है इसकी सिंपल सी बात, लेकिन अगर आप इस पूरी बात को समझें तो अल्लाह की जात है इसमें हम सबको एहसास दिला रही है कि जब उस रब ने तुम्हें इतना कुछ दिया है तो एहसान फरामोशी ना करो, उसके बगैर तुम चल ही नहीं सकते। इस हकीकत को भूल कर दुनिया में जिए ना तो गम मिलते हैं। ये जो एक आयत है ना, ये इंसान को ला खौफ अलैहिम वला हुम यहज़नून करती है। सारे गमों से इंसान निकल आता है, दुखों से, अंदेशों से, परेशानियों से, तफक्कुरात से, वहम आ रहे हैं कोई ये ना कर दे, वो ना हो जाए, लोगों की गलत भी मानने को तैयार होते हैं सिर्फ इसलिए कि ये ना हो जाए, वो ना हो जाए। हालांकि अल्लाह सुब्हान तआला हमें बता रहा है कि जब मैं देना चाहता हूँ तो कोई छीन नहीं सकता, और जाओ मांग लो, फिर काबे के पर्दे को जाके पकड़ पकड़ के रोक के मांग लो, नहीं देता तो मैं नहीं देता। ये है मोमिन का कीना। और सहाबा को इस पर एतमाद था, इस चीज ने उनको नाकाबिले तस्खीर बना दिया था। दुनिया के बड़े बड़े बादशाहों के दरबारों में भी खड़े होके रौनक से खड़े होते थे, वी डोंट केयर, देते हो तो दे दो, जरूरत है तो ठीक है, इन्हीं कपड़ों में बैठेंगे तो बैठेंगे। और ये आयत इंसान को मखलूक के सहर से निकालती है। मुझे किसी ने क्या देना है, कोई मुझे क्या देगा, किस तरह से ये सब कुछ होगा, मेरा रब जब मेरे साथ ये मामला करेगा तो मुझे किसी और की तरफ क्यों देखना। और हकीकत है, इसको वर्त बना लें, इसको अपनी जिंदगी का वजीफा बना लें। और पीछे भी हमने ये आयत पढ़ चुके हैं, थोड़ा सा फर्क था अल्फाज का सूरत अलनाम में, लेकिन बात वही थी। और अल्लाह के नबी सल्लम की सुन्नत मुबारक क्या थी, फर्ज नमाज के बाद हमेशा ये कलिमात पढ़ते थे। आप मेरे साथ दोहरा लीजिए, ला इलाहा इल्लल्लाह वहदहु ला शरीक लहु लहुल मुल्कु वलहुल हम्दु वहुवा अला कुल्ली शैइन قدير اللهم لا مانيا لما أعطيت ولا مؤتي لما منعت ولا ينفع ذا الجد منك الجد। अब देखिए इसमें भी वही मफहूम है, ये बुखारी और मुस्लिम के अल्फाज थे। तर्जमा क्या है कि अल्लाह ला इलाहा इल्लल्लाह वहदहु, नहीं है कोई इलाह मगर अल्लाह, वो अकेला, उसका कोई शरीक नहीं, उसी की बादशाही है और उसी के लिए तारीफ है, और वो हर चीज पर कादिर है। ऐ अल्लाह, कोई रोकने वाला नहीं उस चीज को जो तू अता करने लगे, और कोई अता करने वाला है ही नहीं जिस चीज से तू रोक दे। और किसी दौलत, इज्जत, जद कहते हैं हर चीज, शान, इज्जत, माल, जिसको आप कह सकते हैं बिलोंगिंग्स, किसी बिलोंगिंग्स वाले को उसकी बिलोंग फायदा नहीं दे सकती जब तक तू नहीं जाता। अब बताइए, है आपको किसी से शिकवा? पहले ये बताइए कि आपका इस पर ईमान है, اب آپ مجھے بتا سکتے ہیں اپنی زندگی کے پچھلے 10-15 سال سے لے کے آج تک آ جائیے، کسی سے آپ کو کوئی شکوہ؟ بہت سارے، اس نے نہیں دیا، اس نے ہونے نہیں دیا، وہ ہوتے ہوئے رہ گیا، وہ چلا گیا، وہ رشتہ نہیں ہوا، وہ منگنی نہیں ہوئی، وہ شادی نہیں ہوئی، اس نے بسنے نہیں دیا، اس نے میرے میاں کی جاب سے لے آف کر دیا، لیگ پولنگ کر دی، ہزاروں روگ ہیں جو اس چھوٹے سے دل میں پالے ہوئے ہیں، ان سب کا علاج اللہم لا مانی لما آتیت. اتنی جرت آ جاتی ہے اس کلمے پہ ایمان لانے کے بعد، پڑھنے سے نہیں. آپ کہیں گے اچھا وظیفہ بنا کے لا دیں، وظیفہ کے طور پہ کر لیں. ایک سسٹر تھی تو کوئی مسئلہ اپنا بیچاری پوچھ رہی تھی، سیدھی سادھی سی تھی، کسی اور ملک سے ان کا فون تھا، تو میں نے ان کو سارا کچھ بتا دیا جو میں نے بتانا تھا. کہتی مجھے بتائیں میں پڑھوں کیا؟ میں نے کہا قرآن پڑھیں. کہتی نہیں کوئی وظیفہ تو بتائیں. بالآخر مجھے ان کو وظیفہ بتانا ہی پڑا، وہ فون نہیں بند کر رہی تھی. یہ سب ٹھیک ہے جو آپ کہہ رہی ہیں، میں یہ بھی کرواؤں گی، یہ بھی کروں گی، ادھر بھی جاؤں گی، یہ بھی، مجھے پڑھنے کو کچھ بتا دیں. پھر میں نے بتا دیا کہ آپ پڑھیں. تو یاد رکھیے ہم پریشان ہیں، اپنے آپ کو سمجھیں ان ساری چیزوں میں. ایک انسان جب اللہ کے اوپر ان باتوں کو رکھ لے تو پھر آپ دیکھ سکتے ہیں کہ اس کو کسی سے شکوہ نہیں ہوتا. اسی طرح صحیح مسلم کے ایک روایت میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم جب رکوع سے سر اٹھاتے تھے، اب دیکھیں سمیع اللہ لمن حمیدہ کہتے ہیں نا ہم سب، اس کے بعد کیا کہتے تھے؟ یہ میرے ساتھ دہرائیں، ویسے تو آپ نے نماز کی بک میں پڑھی اور آگے بھی پڑھیں گے نماز نبوی میں اگلے کورس میں، لیکن دہرانے میں کوئی حرج نہیں ہے. اللہم ربنا لک الحمد ملء السماء والأرض وملء ما شئت من شيء بعد. اللهم أهل الثناء والمجد أحق ما قال العبد وكلنا لك عبد. اللهم لا مانيا لما أعطيت ولا معطي لما منعت ولا ينفع ذا الجد منك الجد. سبحان اللہ. امام مالک کہتے ہیں کہ بارش برستی تو حضرت ابو ہریرہ فرماتے ہم پر فتح کے تارے سے بارش برسائی گئی، پھر اسی آیت کی تلاوت کرتے. یہ ابن ابی حاتم کی روایت ہے. اسی طرح پیچھے جو آیت پڑی تھی وہیں یمسسک اللہ بضر فلا کاشف له، تو اپنے غموں کو ہلکا کریں، اپنے دکھوں کو دور کریں اور اللہ سے مانگیے. یہ ساری چیزیں آپ کی انشاءاللہ آپ کا راستہ دیکھ رہی ہیں. میں سوچتی ہوں کہ ایک انسان یہ سوچ لینا کہ اللہ میں اس دنیا میں دکھی رہنے کے لیے تو نہیں آئی، تو اس کے دکھ دور ہو جاتے ہیں. میں ایک امام کے بارے میں سمجھ رہی تھی، یعنی امام ابن تیمیہ رحمہ اللہ کا نام آپ نے سنا ہوگا، امام ابن قیم. تو ان کی زندگی کے حالات اللہ اکبر، یعنی جو جملہ میں آپ کے ساتھ اس وقت صرف شیئر کر سکتی ہوں وہ یہی ہے کہ جیل میں رہے، تکلیفوں میں رہے، پریشانیوں میں تھے اور اپنے ساتھ والے سب ساتھیوں سے زیادہ خوش رہتے تھے. جس وقت جیل میں جا رہے تھے اتنے خوش تھے اس وقت جیسے کوئی کسی بادشاہ کے محل میں جائے. کہتے تھے مجھے اپنی جیل کی تنہائی بڑی پیاری لگتی ہے. تقریباً 18 مہینے جیل میں رہے، کسی نے ان کے چہرے پہ ملال نہیں دیکھا، کسی نے ان کو دکھ میں نہیں دیکھا، کسی نے ان کو تکلیف میں نہیں دیکھا. چیئرفل شخص تھے. ہم کیوں اتنے دکھی ہیں؟ کیا ہم اتنے دکھی ہیں؟ سبحان اللہ، نہیں ہے. اللہ کے اوپر نظر ہوتی ہے نا تو انسان اپنے اوپر آنے والے دکھوں کے پیچھے خیر ڈھونڈ لیتا ہے، تو وہ دکھ دور ہو جاتا ہے. یہ 4 دن کا دکھ ہے، دور ہوگا، اس کے پیچھے خیر بہت ہے. آپ دیکھیں نا، آپ کا بچہ پڑھ رہا ہے، میڈیکل کر رہا ہے یا انجینئرنگ کر رہا ہے، سب گھر والے کھا رہے ہیں، پی رہے ہیں، دعوتوں میں جا رہے ہیں، شادیوں میں جا رہے ہیں، وہ پڑھ رہا ہے. بھلا کیوں پڑھ رہا ہے؟ 4 دن کی تو بات ہے، اس کے پیچھے ایک سہانا خواب ہے کہ میں ایک پروفیشن اختیار کر لوں گا. مومن کو بھی یہی سمجھ آ رہا ہوتا ہے. تو کبھی اپنی زندگی کو ضائع نہ کریں. دس از دا اونلی چانس. ہمیں شک لیے نہیں ہے، ہم صرف ایک دفعہ کے لیے اس دنیا میں، اور عمل کر کے رب کو راضی کرنے کی صرف ایک ہی صورت ہے اور وہ اس دنیا میں. اگر ہم نے اس کو پا لیا تو بہت کچھ کر جائیں گے. جو لوگ ذاتی غموں میں کھوئے رہتے ہیں وہ بڑا کام نہیں کرتے. یہ تو آپ اپنے ہر دن کے صفحے پہ لکھ لیں. اللہ نے یہ آئمہ کرام، محدثین، مفسرین، ان کی زندگیوں کو ہمارے لیے ایک قسم کی حجت بنا کے پیش کر دیا. انہوں نے اپنے ذاتی غم بڑے نہیں کیے تھے. ہم چھوٹی چھوٹی باتوں کو بڑا کر لیتے ہیں، اس سے اپنے آپ کو روکنا ہے، ورنہ کیا ہوگا، ضائع ہو جائیں گے. ضائع ہو جائیں گے تو کسی کا کیا جائے گا. دیکھیں جنت تو مل ہی جانی ہے انشاءاللہ. سیدھے سیدھے رہے، اللہ جنت تو مجھے آپ کو دے ہی دے گا اگر ہم کسی بڑی مشکل میں اپنے آپ کو نہ ڈال لیں. بہرحال اب ایک اور صحابی کا عمل سنیے، اس کے بارے میں بہت ہی خوبصورت عمل ہے. عامر بن عبد قیس نے فرمایا، جب میں صبح کو چار آیتیں قرآن کی پڑھ لوں تو مجھے کوئی فکر نہیں رہتی کہ صبح کو کیا ہوگا اور شام کو کیا ہوگا. یہ ہوتا ہے اندھا اعتماد. اب آپ بھی سوچیں کہ جلدی سے وظیفہ بتا دیں. جی وظیفہ ہی ہے، یہ لے لیجئے، لیکن اس کو ان کا عمل سمجھ کے پڑھیں گے تو آپ کی مرضی ہے. پہلی تو یہی آیت ہے، ما یفتح اللہ للناس من رحمت فلا ممسک لہا ولا یمسک فلا مرسل لہ من بعدہ. دوسری آیت، ان یمسسک اللہ بضر فلا کاشف لہ الا ہوا وَإِن يُرِدْكَ بِخَيْرٍ فَلَا رَادَّ لِفَضْلِهِ. کہاں پڑھا تھا؟ ابھی میں نے ہنٹ بھی دیا تھا آپ کو. جی سورۃ الانعام کی شروع کی آیتوں میں دیکھیے گا. تیسری آیت، سَيَجْعَلُ اللَّهُ بَعْدَ عُسْرٍ يُسْرًا. یہ کہاں ہے؟ 28 پارہ، صرف پارے بتا دوں گی، سورتیں آپ ڈھونڈ لیں گے. اور چوتھی آیت، وَمَا مِن دَابَّةٍ فِي الْأَرْضِ إِلَّا عَلَى اللَّهِ رِزْقُهَا. چلے کسی پارے کا شروع ہے جی، دیکھیے گا 12 پارے کا شروع ہے. آپ دیکھیے کہ یہ یقین کی بات تھی نا، اس لیے یہ بات کرتے ہیں. اللہ سے دعا کیجیے ہمارا بھی ایسا یقین ہو جائے، پھر ہم بھی انشاءاللہ اپنی زندگی کو انجوائے کریں گے، خوش رہا کریں گے اور مزہ آئے گا.
بسم اللہ الرحمن الرحیم. الحمد للہ فاطر السماوات والأرض جاعل الملائكة رسلا أولی أجنحة مثنى وثلاث ورباع يزيد في الخلق ما يشاء إن الله على كل شيء قدير. ما يفتح الله للناس من رحمة فلا ممسك لها وما يمسك فلا مرسل له من بعده وهو العزيز الحكيم.